शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सञ्जु बलोनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2076 साल मङ्सिर 1 गते आइतबार, नेपाल सम्बत 1140, नोभेम्बर 17 तारिक सन् 2019।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निष्कर्ष, तेस्रो पटक डायलिसिस।
सीमा क्षेत्रमा अब डिजिटल स्तम्भ, कैलालीमा नागरिकले गरेको तारबार एसएसबीले उखेल्यो।
राजस्व र सड़कका अधिकारी अख्तियारको घेराबन्दीमा, निजामतीको दोहोरो सुविधा कटौती हुने।
श्रीलंकामा नयाँ संविधानको मागमा जारी प्रदर्शन रोकियो, संविधानबारे जनमत संग्रह गरिने।
र साग प्रतियोगितामा 50 स्वर्ण पदक जित्ने नेपालको लक्ष्य।
प्रधानमन्त्री
केपी शर्मा ओली मृगौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुग्नु भएको छ। उपसारमा संलग्न चिकित्सकले नियमित डायलासिस वा पुनः प्रत्यारोपण रोज्न उहाँलाई विकल्प दिएका थिए। प्रधानमन्त्रीले प्रत्यारोपण रोज्नु भएको छ। प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुङ्गो लाग्न मात्र बाँकी छ। 13 कार्तिकमा ग्रान्डी अस्पताल भर्ना हुनुभएका ओलीको सोही दिन अल्ट्रा फिल्ट्रेसन गरिएको थियो, त्यस्तै अर्को दिन हेमोडायलासिस गरेर उहाँलाई डिस्चार्ज गरिएको थियो। 17 दिनपछि शनिबार ग्रान्डीमै उहाँको अल्ट्रा फिल्ट्रेसन गरिएको छ। जनबोलीमा सजिलो हुने भएकाले हेमोडायलासिस भनिएको उपचारमा संलग्न प्राध्यापक डाक्टर प्रेमराज गेवालीले बताउनु भएको छ। शरीरमा भएको विकार बाहिर निकाल्ने प्रक्रिया अन्तर्गत हेमोडायलासिस गरिन्छ, तर रगतमा विकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा अल्ट्रा फिल्ट्रेसन प्रक्रिया अप्नाइन्छ। पिसाब कम भएको शिकायत भएपछि 13 कार्तिकमा उहाँलाई अस्पताल लगिएको थियो। प्रत्यारोपण गरिएको मृगौलाबाट पिसाब थैलीमा जाने नली ब्लक भएको देखिएपछि तत्कालै स्टेन्ट राखिएको थियो। मृगौलाबाट पिसाब बाहिर निस्कने बाटो साँगुरो हुँदा स्टेन्ट राखेर खुलाउने गरिन्छ। सो स्टेन्टले काम गरे नगरेको निश्चित गर्न ओलीलाई शनिबार अस्पताल लगिएको थियो, तर यो पद्धति फलदायी नभएको निष्कर्षसहित शनिबार नै स्टेन्ट निकालिएको छ। अस्पताल पुगेको बेला मृगौलाको स्वास्थ्य परीक्षण गर्ने प्रस्ताव चिकित्सकले राखेका थिए, तर प्रधानमन्त्रीले म स्वस्थ छु, अहिले कुनै परीक्षण गर्नु पर्दैन भन्दै थप परीक्षणमा अनिच्छा देखाउनु भएको थियो। तर चिकित्सकले उहाँलाई सम्झाए, तपाईँको स्वास्थ्य प्रतिकूल छैन, अस्पताल आएका बेला रगत जाँची हेरौं, हानि केही हुँदैन। रगतको रिपोर्ट भने प्रधानमन्त्रीले अपेक्षा गरे जस्तो आएन। क्रियाटिनिनको मात्रा बढेर 6.3 mg/% पुगेको अस्पताल स्रोतले जनाएको छ। क्रियाटिनिनको मात्रा उच्च देखिएपछि उपचारमा संलग्न चिकित्सकले तत्कालै प्रधानमन्त्रीको हेमोडायलासिस शुरू गरेका थिए। 3 घण्टा हेमोडायलासिस गरेर प्रधानमन्त्री शनिबार नै हिजो बालुवाटार फर्किनुभयो। प्रधानमन्त्रीको क्रियाटिनिन 6.3 पुगेको हो भने मृगौलाको 10% भन्दा पनि कम काम गर्ने गर्दैछ भन्ने बुझिने वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर ऋषि कुमार काफ्रेले बताउनुभयो। प्रधानमन्त्रीको उमेर अनुसार उहाँको मृगौलाले 10% भन्दा कम काम गरिरहेको देखिन्छ। 6.3 क्रियाटिनिन देखिएमा अब मृगौलाले काम गरिरहन सक्ने अवस्था देखिएन। प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्ने निष्कर्ष आजको नयाँ पत्रिकाले यो समाचार छापेको छ।
नेपाल र भारतको सीमा निर्धारणको लागि गाडिएका स्तम्भको अध्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ। प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्क लगायतको विस्तृत विवरणसहित डाटाबेस तयार पारिएको छ। यस्तो अध्यावधिक अब डिजिटल रूपमा हुनेछ। नापी विभागका महानिर्देशक प्रकाश जोशीले नम्बर अनुसार प्रत्येक सीमा स्तम्भको सम्पूर्ण तथ्याङ्क सहितको डाटाबेस विभागसँग रहेको जानकारी दिनुभएको छ। नक्साको कोअर्डिनेट अवस्थिति भएको हुँदा पिल्लर सार्ने सम्भावना हुन नसक्ने र सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने अवस्थामा नापी विभाग रहेको पनि उहाँले जानकारी दिनुभएको छ। नापी विभाग प्राविधिक रूपमा आवश्यक सबै तथ्याङ्क र तथ्यसहित रहेको पनि उहाँले स्पष्ट पार्दै भन्नुभयो, डिजिटल डाटाबेस तयार छ। सन् 2014 पछि सुस्ता र कालापानी बाहेकको क्षेत्रमा रहेका जम्मा 8,553 पिल्लरको लगत्त लिने काम अगाडि बढ़ाइएको हो। दुई देशको सीमा कार्यदल समूहले यसको काम गरिरहेको छ। सन् 2019 सम्पूर्ण पिल्लरको लगत्त लिने काम सम्पन्न गर्न समय सीमा तोकिएको थियो। तोकिएको समय सीमासम्म काम सक्ने अवस्था नभएको हुँदा यसका लागि सन् 2021-22 लागि समय सीमा बढ़ाइएको छ। यसको काम सकेपछि आफ्ना सरकारलाई प्रतिवेदन बुझाउनु पर्नेछ। नापी विभागका सूचना अधिकारी दामोदर ढकालले लगत्त लिने काम निरन्तर अगाडि बढ़िरहेको जानकारी दिँदै भन्नुभयो, 4,000 पिलरको लगत्त लिने काम भइसकेको छ। 2,400 पिलर ठूला नदीमा पर्छन्। सीमा क्षेत्रमा साना ठूला गरी 57 नदी छन्। ठूला नदीको धारमा पर्ने पिलर गाड्न गाह्रो हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ठूला नदीमा समस्या देखिएको छ। प्रत्येक स्तम्भको नम्बर अनुसार मर्मत सम्भार गर्नुपर्ने वा नयाँ निर्माण गर्नुपर्ने भन्ने सन्दर्भमा निर्देशन समेत समूहले दिने गर्दछ। ठूला र साना नदी कहाँ के कस्तो स्तम्भ निर्माण गर्ने भन्ने सन्दर्भमा डिजाइन समेत दिने गरिएको पनि उहाँले जानकारी दिनुभयो। सीमा स्तम्भको लगत लिने काम करिब सकिन लागेको स्पष्ट पार्दै उहाँले ठूला नदी बाहेकका अन्यको काम एक वर्षभित्र पूरा गर्न समस्या नभएको बताउनु भएको छ। पुनर्निर्माण र मर्मत सम्भार गरी गत वर्ष 1,072 पिल्लरको काम सम्पन्न भएको थियो। गत वर्ष मेची नदीमा 5 नमूना पिल्लर बनाइएको थियो। नदीमा नयाँ डिजाइन गरेर गाडिएको छ। सीमा स्तम्भको काम सक्नको लागि सन् 2019 समयसीमा तोकिएको भए पनि उक्त काम नसकिएपछि 21-22 सक्ने गरी माइन्युट भएको छ। ठूला नदी साना नदी दलदल जमिनमा स्तम्भको डिजाइन नै फरक गरेर गर्ने गरिन्छ। ठूला नदीमा एउटा पिलर बनाउन अनुमानित करिब 1.5 करोड रुपियाँसम्म खर्च लाग्छ। सीमा स्तम्भ अब डिजिटलमा गोर्खापत्रमा समाचार छ।
भारतको दुधुवा नेशनल पार्कबाट दिनौ वन्यजन्तु आएर दुःख दिन थालेपछि कैलालीको पुनर्वास नगरपालिका 9-20 फाँटका किसानले सीमा क्षेत्रमा काँडेतार लगाउने योजना बनाए। स्थानीयको बाली नाली जोगिने भएकाले सो योजनालाई सम्बन्धित नगरपालिका तथा ओडाले पनि सघाए। सीमावारी नेपाली भूमिमा 2074 वैशाखमा लगाइएको तारबार भारतीय एसएसबी आएर उखेलिदियो। त्यसै गरी 2075 माघ 10 धनगढ़ी नजिकै डोके बजार सीमा क्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर तारबार गर्न थाल्यो। सीमा क्षेत्र नजिकै भारततर्फ रहेको दुधुवा नेशनल पार्कबाट वन्यजन्तु ओहोर दोहोर गर्न थालेको भन्दै तारबार गर्न थालेको भारतीय पक्षले बतायो। नेपालतिरका स्थानीयले ट्रेन्च र तारबार गर्न नहुने भन्दै विरोध जनाए। विरोधपछि उक्त काम केही दिन स्थगित गरेको भारतले पुनः माघ अन्तिम सातातिर निर्माण थाल्यो। नेपालीको विरोध हुँदाहुँदै भारतले ट्रेन्च खनेर काँडेतार लगाएर छाड्यो। उल्लेखित दुई प्रतिनिधि घटनाले सीमा क्षेत्रमा नेपाली पक्षले कानूनी तवरले पनि काम गर्न नसक्ने तर भारतीय पक्षले जे चाह्यो त्यो गरेरै छाड्ने गरेको अवस्थाले दर्शाउँछ। पुनर्वास 9-20 फाँटमा किसानले खेतीपाती जोगाउन गरेको तारबार गैर कानूनी थिएन, किनकि त्यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्ग होइन। तर अन्तर्राष्ट्रिय जैविक मार्ग भएकै कारण भारतले डोके बजारमा बनाएको ट्रेन्च र तारबार भने गैर कानूनी थियो। भारतीय पक्षले डोके बजारदेखि दक्षिण पश्चिमतर्फ करिब 3 किलोमिटर लामो ट्रेन्च खनेर त्यसमाथि काँडेतार लगाएको हो। नेपालको अनुमति बिना एकलौटी रूपमा सीमामा ट्रेन्चमाथि काँडे तारबार गरिँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरूद्ध हुनुका साथै माटोको ड्यामका कारण नेपाली भूभाग यस वर्षको वर्षायाममा डुबानमा परेका थिए। भारतको बल्मी चाहिँ आजको नागरिक दैनिकले यो समाचार छापेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृतदेखि उच्च अधिकारी तथा सड़क विभाग एवं डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्तिमा छानबिन थालेको छ। अख्तियार उच्च स्रोतका अनुसार राजस्व र सड़कका झण्डै करिब 35 अधिकारीको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो। ती अधिकारीको 3 पुस्ते विवरणबारे समेत छानबिन भइरहेको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार आन्तरिक राजस्व विभाग र विभाग अन्तर्गतका विभिन्न कार्यालयमा वर्षौंदेखि कार्यरत केही अधिकारी सड़क विभाग र डिभिजन कार्यालय अन्तर्गत कार्यरत केही उच्च इन्जिनियरहरूमाथिको अकुत सम्पत्ति छानबिन अन्तिम चरणमा पुगेको छ। राजस्व कार्यालयका कर्मचारीको बदमाशीले मुलुकको राजस्व वृद्धिमै कमी आइरहेको अख्तियारको निष्कर्ष छ। सड़कमा कार्यरत इन्जिनियरहरूले ठेकेदारसँग मिलोमत गरी विकास निर्माणका कामलाई अवरूद्ध गराई आफ्नै स्वार्थमा लागि अकुत सम्पत्ति आर्जन गरेको तथ्य तथा उजुरीका आधारमा उनीहरूमाथि केही महिनादेखि अनुसन्धान गर्दै आइरहेको अख्तियार उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार राजस्वमा कार्यरत केही कर्मचारीले आफ्नो सम्पत्ति भारतका विभिन्न शहरमा लगेर राखेको समेत पाइएको छ। अख्तियारले केही समय अघि नेपाल सरकारद्वारा सञ्चालन भएका आयोजनाका निर्माण ठेक्काको व्यवस्थापनबारे विस्तृत अध्ययन गरी ठेक्का पट्टामा भएका अनियमितता र बदमाशी फेला पारेको थियो। सो क्रममा अख्तियारले ठेकेदारहरूले वर्षौंदेखि ठेक्का अलपत्र पार्दा राज्यको 2400 अर्ब बढ़ी रकम जोखिममा परेको र सो कार्यमा सरकारकै इन्जिनियर लगायतका अधिकृतहरूले साथ दिएको तथ्य समेत फेला पारेको छ। अख्तियारको अकुतमा तानिँदै राजस्व र सड़कका अधिकारी राजधानी दैनिकमा समाचार छ।
सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने कानूनी व्यवस्था गरिने भएको छ। सरकारी कोषबाट तलब पाउने गरी पुनः लाभको पदमा नियुक्ति भए त्यस्ता कर्मचारीको पेन्सन सुविधा कटौती हुनेछ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती कर्मचारी सेवाको गठन र सञ्चालन सम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरूले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने प्रावधानमा सहमति गरेका छन्। मन्त्री परिषदले पनि सेवानिवृत्त कर्मचारीलाई दोहोरो सुविधा नदिने निर्णय गरेको छ, तर यो निर्णय पूर्ण रूपमा पालना भएको छैन। राज्य कोषबाट तलब पाउने कतिपय पूर्व कर्मचारीले पेन्सन लिने गरेका छैनन्, कतिपयले भने दोहोरो सुविधा लिइरहेका छन्। अहिले दोहोरो सुविधा लिने नलिने कुरा नैतिकताको विषय जस्तो मात्र रहेकाले कानूनी व्यवस्था गरेर रोक्न लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो। ऐन जारी भएपछि पेन्सन वा नयाँ नियुक्ति भएको पदमध्ये जुनबाट बढ़ी रकम पाइन्छ त्यही मात्र लिन सकिन्छ, उहाँले भन्नुभयो। नयाँ व्यवस्थाले अवकाशपछि राजनैतिक नियुक्ति पाउने पूर्व कर्मचारी बढ़ी प्रभावित हुनेछन्। कुनै पनि सरकारी पदमा गरेको सेवा बापत पेन्सन पाइरहेको व्यक्ति फेरि निजामती सेवाको पदमा नियुक्त भए उक्त रकम पाइने छैन, उसले नयाँ नियुक्ति भएको पदका आधारमा तलब भत्ता पाउनेछ, विधेयकमा भनिएको छ। दोहोरो सुविधा लिएको ठहरिए सरकारी बाँकी सरह असुल उपहार गरिने समितिका एक सदस्यले बताए। आजको कान्तिपुर दैनिकमा निजामतीको दोहोरो सुविधा कटौती प्रस्ताव शीर्षकमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
दाइ भाउजू, अघिदेखि दिल्लीको कुराले अलमल्ल पर्नुभयो जस्तो लाग्यो। अर्काको ठाउँ जे पनि पर्न सक्छ, तर यसको लागि मसँग उपाय छ। त्यो हो होटल युग भिल्ला, जुन हाम्रै नेपालीबाट सञ्चालित छ। बिरामी भएर गएका, बिरामी भेट्न जाने, घुम्न गएका, बिजनेसका लागि गएका सबैलाई गन्तव्यसम्म पुर्याउन सहयोग पनि गर्छ। ठगिने चोरिने डर पनि भएन नि, होटलसम्म कसरी पुग्ने भनेर पनि चिन्ता लाग्न सक्ला। यसको लागि फोन गर्नुहोस् न, एयरपोर्टसम्म रिसिभ गर्न आइहाल्छ नि।
होटल युग भिल्ला करोलबाग न्यू दिल्ली, प्रोप्राइटर ओमकार शर्मा, मोबाइल +91 98 10 42 09 18, फोन +91 11 41 54 45 52। हाम्रो वेबसाइट yugvilla.com।
ओहो निशा, आज एकदमै खुसी देखिन्छौ नि, किन?
समीर, आज त मैले डबल खुसी पाएको छु नि।
के हो त्यस्तो डबल खुसियाली?
मैले एक वर्ष अगाडि प्राइम लाइफ इन्सुरेन्सको बिमाङ्कनै डबल हुने प्राइम जीवन उपहार पोलिसी लिएको थिएँ, जसले मलाई एउटा बिमा पोलिसी लिँदा सोही बिमाङ्क बराबरको अर्को पोलिसी निशुल्क प्रदान गरेको छ नि।
ए हो र, अनि बोनस?
यस योजनाको दुवै पोलिसीमा नियम अनुसारको बोनस पनि प्राप्त हुन्छ। हो, प्राइम जीवन उपहार पोलिसी लिँदा मैले त सोही बिमाङ्क बराबरको अर्को पोलिसी उपहार स्वरूप निशुल्क प्राप्त गरे। कतै तपाईँहरू यो बिमा योजना लिन छुट्नु भएको त छैन? त्यसैले आजै प्राइम जीवन उपहार पोलिसी लियौं, आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाऊ।
प्रिमियम सिंगल, बिमाङ्क डबल र डबल भन्दा बढी प्रतिफल, प्राइम जीवन उपहार बनाउँछ जीवनलाई सदाबहार। प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। दोलखामा पनि ठेक्का लिएर समयमै सड़क निर्माण सम्पन्न नगर्ने ठेकेदारको तस्विर गाडीमा टाँसेर विरोध शुरू भएको छ। खाडीचौर चरिकोट सड़क खण्ड अन्तर्गत मुढे चरिकोट सड़क खण्ड स्तर उन्नतिका ठेकेदार दीपक सापकोटाको तस्विर सार्वजनिक गरेर विरोध गरिएको हो। दुई वर्षमा निर्माण सक्ने गरी ठेक्का लिएर पनि चार वर्षसम्म काम सम्पन्न नभएपछि दोलखावासीले विरोध गरेका हुन्। सापकोटा सड़क निर्माणको जिम्मेवारी लिएको शंकर माली निर्माण सेवाका प्रोप्राइटर हुन्। स्थानीय बासिन्दाले कालोपत्रे सहितको बाटो कहिले बन्छ, चार वर्षसम्म बाटो किन नबनेको भनेर प्रश्न गरेका छन्। यसअघि भक्तपुरमा नगरकोट सड़क खण्ड निर्माण नगर्ने ठेकेदार शारदा प्रसाद अधिकारीको तस्विर सार्वजनिक सवारी साधनमा टाँसेर विरोध गरिएको थियो। काम नगर्ने ठेकेदारलाई सबैले चिनुन् र उनीमाथि नैतिक दबाव परेर सड़क निर्माणमा चासो राखुन् भन्ने उद्देश्यले ठेकेदार कम्पनीका मालिकको फोटो टाँसेर विरोध गरिएको नागरिक अगुवा चिरञ्जीवी मास्केले बताउनुभयो। उद्योग वाणिज्य संघ, होटल व्यवसाय, पर्यटन व्यवसाय, फेन्सी संघ, इलेक्ट्रोनिक संघ लगायतले अरणीको यातायात, रोलबालिङ यातायात र निजी सवारी साधनमा विरोध स्वरूप फोटो टाँसेका हुन्। लौ चिन्नुहोस् अर्को ठेकेदार, आजको अन्नपूर्ण पोस्टले यो शीर्षकमा समाचार छापेको छ।
झापाको प्रमुख बजार वृतामोडबाट भद्रपुर जाने सड़क निर्माण सक्न दुई महिना बाँकी छ। वृतामोड भद्रपुर 4 किलोमिटर सड़क चार लेनको बनाउन शुरू गरेको 14 महिना बित्यो। झापा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सो सड़क निर्माणको काम समयमा सक्न सम्बद्ध पक्षहरूलाई निर्देशन दिनुभएको थियो, तर निर्माणको काम अहिलेसम्म 25% पनि भएको छैन। सड़क नियममा भएकाले भदौ 5 गते सड़क बनाउने क्रममा खनेर अलपत्र छोडिएको नालामा डुबेर वृतामोड 10 की 67 वर्षीय सुमित्रा राईको मृत्यु भयो। वृतामोड भद्रपुर सड़क निर्माणमा सरकारवालालाई दबाव दिन स्थानीयले सड़कमै धान समेत रोपे। निर्माणाधीन सो सड़कको सवालमा वृतामोड उद्योग वाणिज्य संघको संयोजनमा सड़कमा आन्दोलन पनि गरियो, तर अहिलेसम्म सड़क निर्माणले गति लिन सकेको छैन। असोज महिनाभित्र सक्नुपर्ने सड़क निर्माणको म्याद थपेर पुष मसान्तसम्म पुर्याइएको छ। सड़क निर्माणमा दबाव दिने मध्येका एक सन्तोष अग्रवालले भन्नुभयो, सड़कको यो दुरावस्था छ, हरेक दिन धुलो खाएर बस्नु परेको छ, न व्यापार हुन्छ न त सड़क नै बन्छ। उहाँका अनुसार सड़क निर्माणको गति सुस्त हुँदा बटुवादेखि व्यवसायसम्म सबैजना आजित भएका छन्। सड़क निर्माणका लागि अहिलेसम्म सड़कको दुवैतर्फ पूरा नाली समेत बनाइएको छैन। दुई महिना पनि समय बाँकी छैन, तर सड़कको काम 25% पनि सकिएको छैन। सड़क निर्माणबारे निरन्तर खबरदारी गरिरहेका संचारकर्मी गणेश पोखरेल भन्नुहुन्छ, सड़कै दुर्गतिले मान्छेको मृत्यु समेत भयो, सड़कको शास्ति थिगि नसक्नुको छ, प्रधानमन्त्रीको निर्देशन भएन कार्यान्वयन, नागरिक दैनिकले छापेको छ।
सरकार छाड्ने कि नछाड्ने भन्नेमा समाजवादी पार्टी अनिर्णित बनेको छ। बिहिबारको संघीय परिषद बैठकमा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकारबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो, तर केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव अनिच्छुक देखिएपछि निर्णय नभएको नेताहरूले बताएका छन्। यादव सरकारमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुहुन्छ। शुक्रबार देखि दुई दिन चलेको केन्द्रीय बैठकले राजापा नेपाल संघको एकीकरण बारे पनि निर्णय गर्न सकेन। सरकारले प्रदेश प्रमुख समाजवादीलाई नदिएपछि असन्तुष्ट उत्पन्न भएको थियो। राजापा संघको एकीकरण सम्वादमा सरकारबाट बाहिरिनुपर्ने शर्त आएको थियो। त्यसपछि समाजवादीमा सरकारबाट बाहिरिनुपर्ने दबाव बढेको थियो। अध्यक्ष यादव अनिच्छुक देखिएकै कारण परिषदले निर्णय लिन नसकेको नेताहरूको भनाइ छ। पार्टी बैठकमा सबै विषयमा छलफल भएको महासचिव राम सहया यादवले बताउनु भएको छ। आवश्यक परे पदाधिकारी बैठकले निर्णय लिन सक्ने उहाँको भनाइ छ। केन्द्रीय समितिमा छलफल भयो, सबै विषयमा तत्काल निर्णय गर्नुपर्छ भन्ने छैन। महासचिव यादवले भन्नुभयो, आवश्यक परेको बेला निर्णय हुन्छ। डाक्टर भट्टराई तत्काल सरकार छाड्ने पक्षमा देखिनु भएको थियो। गत वैशाखमा यादव र भट्टराई नेतृत्वको पार्टीबीच एकीकरण भएको थियो। त्यसबेला केन्द्रीय समिति बैठक बसेर सरकारबारे टुङ्गो लगाउने सहमति भएको थियो। भट्टराईले परिषद बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै सरकारको आलोचना गर्नुभएको थियो। अधिकांश केन्द्रीय सदस्यले दुई बुधे सम्झौता नेकपाले कार्यान्वयन नगरेकोमा असन्तुष्टि जनाएका थिए। उनीहरूले उक्त सम्झौता कार्यान्वयनको लागि सरकार छाडी सड़क संघर्षबाट दबाव दिनुपर्ने धारणा राखेका छन्। सरकार छाड्न यादव अनिच्छुक। अन्नपूर्ण पोस्टमा समाचार छ।
मुलुकमा पछिल्लो 10 वर्षमा भएका दुर्घटनामा 20,127 जनाले ज्यान गुमाएका छन्। यो अवधिमा भएका 1,07,000 सवारी दुर्घटनामा 1,24,181 जना घाइते भएका छन्। यसमध्ये गम्भीर घाइते हुनेको संख्या 41,357 छ। दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको प्रहरीले जनाएको छ। तथ्याङ्कहरू हेर्दा यसलाई दुर्घटना मात्र भन्न मिल्दैन। मानवशास्त्री एवं त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका सहप्राध्यापक सुरेश ढकालले भन्नुभयो, यो दुर्घटना होइन, धरापमा पारिएको हो। 34 जना अट्ने बसमा 70 जना चढाएर दुर्घटना गराउनु भनेको धरापमै पार्नु नभएर अरू के हुन सक्छ? सड़क दुर्घटनामा परेका मध्ये 80% हातखुट्टा भाँचिने गरेको राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी डाक्टर विनोद शेरसन बताउनुहुन्छ। मोटरसाइकल दुर्घटनामा पर्ने मध्ये धेरैको टाउको, छाती र शरीरका विभिन्न अङ्ग भाँचिएको पाइएको छ। उहाँले भन्नुभयो, गम्भीर घाइते भएर 1 वर्षसम्म आइसियु कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्थाका 10% हुने गरेको उहाँले जनाउनुभयो। अघिल्लो वर्ष ट्रमा सेन्टर आएका 16,441 घाइतेमध्ये 22% सड़क दुर्घटनाकै रहेको शेरसनले जानकारी दिनुभयो। उहाँका अनुसार सड़क दुर्घटनामा परेका 40% घाइते दुई पाङ्रे सवारीका हुने गरेका छन्। यस्तो दुर्घटनामा परेका 10% व्यक्ति जीवनभर अपाङ्गतामा पुग्ने गरेका छन्। समस्याका साथै हातखुट्टा घुमाउने र आँखाको दृष्टि कम हुने समस्या बढी देखिएको छ। पछिल्लो 6 वर्षमा मृत्यु भएका 14,000 मध्ये पुरूषको संख्या 10,399 छ। पुरूषको मृत्यु भएपछि त्यसले पारिवारिक विचलन ल्याउने गरेको ढकालले बताउनुभयो। जसले कमाउने हो उनै नभएपछि त्यो परिवार कस्तो हुन्छ होला? उहाँले भन्नुभयो, दुर्घटना होइन धराप शीर्षकमा आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
मञ्जुश्री फाइनान्स लिमिटेडमा नेपाल अधिराज्यभर जुनसुकै एटीएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने मञ्जुश्री विशेष बचत खाता
8.25% ब्याज दर,
नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त।
मञ्जुश्री फाइनान्स लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ।
फोन 01-47-84-170,
न्यू रोड काठमाडौँ।
फोन 01-42-22-103।
मेगा रेमिट बचत खातामा कोरियाको कोइनसट, अस्ट्रेलियाको अस्सी फरेक्स एन्ड फाइनेन्स, कुवेतको अलमुल्ला एक्सचेन्ज, मलेसियाको प्लेसेड एक्सप्रेस, युकेको एस मनी ट्रान्सफर र अमेरिकाको प्लेसेड एक्सप्रेस मार्फत सिधै नेपालमा रहेको खातामा जम्मा गर्न सकिने आकर्षक ब्याज दरको साथै अनलाइन तथा मोबाइल ब्याङ्किङ साथमा अन्य निशुल्क सुविधाहरू।
मेगा बैंकको रेमिट, मेगा रेमिट विश्वासिलो, देश विदेश भरि नै विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। जंगली हात्तीको आक्रमणमा परि शनिबार माडीमा 2 जनाको मृत्यु भएको छ। चितवनको माडी नगरपालिका 1 को बरुवाका 65 वर्षीय बाबुराम पौडेल र उनका 35 वर्षीय छोरा राजु पौडेलको हात्ती आक्रमणमा परि मृत्यु भएको हो। बिहान 9:30 बजेतिर माडी 1 बरुवाबाट LU 31P 29 नम्बरको मोटरसाइकलमा माडी 9 बाँदर झुलातर्फ जाँदै गर्दा देउरालीको जंगलमा जंगली हात्तीको समूहले उनीहरूको बाटो सेकेको थियो। हात्तीले बाटो सेकेपछि मोटरसाइकलबाट भागी जंगलमा पुगेका लुकेका 2 जना पछि मृत भेटिएका थिए। हात्तीको आक्रमणबाट परि बाबुछोराको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता एक नारायण कोइरालाले जानकारी दिनुभयो। चितवनको रत्ननगर, खैरहनी र माडी नगरपालिकासँगै भरतपुर महानगरपालिकाको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सीमा क्षेत्रसँग सीमा जोडिएको क्षेत्र वन्यजन्तुको जोखिममा रहेका क्षेत्र हुन्। मध्यवर्ती क्षेत्रको आडैमा रहेका बस्तीमा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले दुःख दिने गरेका छन्। यो क्षेत्रमा सन्देही मानिसको ज्यान जोखिममा हुने गर्छ। हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु नागरिक दैनिकले छापेको छ।
सरकारले राजस्व संकलनमा उल्लेख्य सुधार भएको बताए पनि कर तिर्नेको संख्या भने न्यून देखिएको छ। आन्तरिक राजस्व विभागले दिएको जानकारी अनुसार कुल जनसंख्याको 10% जनता मात्रै करको दायरामा समेटिएका छन्। 8 राष्ट्रिय कर दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले हालसम्म मुलुकभरबाट जम्मा 29,65,000 करदाता करको दायरामा रहेको जानकारी दिनुभयो। 10% मात्रै तिर्छन् कर, 1 वर्षमै 8 लाख करदाता थपिएको पनि आजको यो समाचार कारोबार दैनिकले छापेको छ।
सर्वोच्च अदालतमा 19 वर्ष अघिको लाउडा भाडा प्रकरणको भ्रष्टाचार मुद्दा पुगेपछि 12 वर्षमा पनि फैसला हुन नसकेर अल्झिएको छ। लाउडा जहाज भाडामा 38 करोड़ रूपियाँ भ्रष्टाचार भएको दावीसहित दायर मुद्दाको बाह्र वर्षसम्म पनि अन्तिम फैसला हुन सकेको छैन। 13 माघ 2064 सर्वोच्चमा पुगेको लाउडा भ्रष्टाचार मुद्दामा 12 प्रधान न्यायाधीश फेरिए तर फैसला हुन सकेन। पूर्व प्रधान न्यायाधीश केदार प्रसाद गिरीको समयमा अदालतमा प्रवेश पाएको लाउडा भ्रष्टाचार मुद्दा 6 बैशाख 2075 दुई न्यायाधीश बीच राय बाजिएपछि पुनः लम्बिएको थियो। 19 वर्षदेखि पाउने 2 अर्ब बेरुजु शीर्षकमा आजको राजधानी दैनिकले छापेको छ।
नेपालको झन्डै 6% भूभाग सिमसार क्षेत्रले ओगटेको छ। 21 थरी आदिवासी एवं जनजाति समुदाय जीवनयापनका लागि यही सिमसारमा भर पर्दै आएका छन्। परिस्थितिकीय प्रणालीका सेवाहरू उपलब्ध गराउनमा सिमसारको भूमिका महत्वपूर्ण मानिन्छ, तर सिमसार क्षेत्रको संरक्षण बुद्धिमत्तापूर्ण उपयोग र व्यवस्थापनको लागि निर्दिष्ट कानून अझै बन्न सकेको छैन। यो क्षेत्रको संरक्षणको लागि बनेको राष्ट्रिय नीति 7 वर्ष पुरानो हो, तर त्यसलाई संघीय नेपालको संरचनामा ढाल्ने काम अझै भएको छैन। सिमसार क्षेत्रमा काम गर्ने विज्ञहरू जैविक विविधता, जलवायु परिवर्तनका जोखिमलाई न्यूनीकरण र अनुकूलनमा सिमसारले गर्ने योगदानको हिसाब एवं संस्कृति र जीवनयापनमा रहेको महत्व देखेर दङ्ग छन्। तर संघीय नेपालले यसको संरक्षण र क्षयीकरण रोक्न आवश्यक कानून निर्माण नगरेकोमा दुखी छन्। सिमसार संघीय नेपालको सबैभन्दा हेपिएको क्षेत्र देखिएको छ। संरक्षणकर्मी तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र वन मन्त्रालयले केही वर्ष अघि सम्पन्न गरेको सिमसार क्षेत्र संरक्षण र दिगो उपयोग परियोजनाका प्रमुख टोप खत्री भन्नुभयो, सिमसार संरक्षणमा सरकार उदासीन। नागरिक दैनिकमा समाचार छ।
अखुपाई टोणी खेलका अभियन्ताहरूले टोणी खेलको पूर्वोत्तर भागमा खरीको बिरुवा रोपेका छन्। टोणी खेललाई अतिक्रमणबाट मुक्त पार्न चलाइएको अभियान अन्तर्गत शनिबार हिजो खरीको बिरुवा रोपिएको हो। राणा प्रधानमन्त्री चन्द्र शमशेरले 1981 सालमा टोणी खेलमा रहेको खरीको बोटस्थित चौतारोबाट दासमुक्त घोषणा गरेका थिए। सैनिक मञ्च बनाउने क्रममा 2028 सालमा उक्त बोट काटियो भने चौतारो समेत भत्काइएको थियो। वनस्पति विज्ञ तीर्थ श्रेष्ठका अनुसार यहाँ 2 खरीका बोट थिए। खरी बोटमा कुमारी थान पनि हुने भएकाले यसलाई जोगाइएको थियो, तर देख्दा देख्दै बोट काटियो। श्रेष्ठले भन्नुभयो, आज खरीकै बोट रोपेर खुल्ला ठाउँ चाहिन्छ भन्ने सन्देश दिइएको छ। सांस्कृतिक वृक्ष गुरु मार्पाकै छेउमै खरीको बिरुवा रोपिएको हो। पहिलेकै ठाउँमा रोप्न नसके पनि सांकेतिक रूपमा टोणी खेलभित्रै रोपिएको अभियन्ता सुसन वैद्यले जानकारी दिनुभयो। पहिले खरीको बोटस्थित चौतारो मञ्चका रूपमा प्रयोग हुने गर्थ्यो। 1990 सालको भूकम्पपछि जुद्ध शमशेरले यही चौतारोबाट राहत कार्यक्रम घोषणा गरेका थिए। 2007 सालमा राजा त्रिभुवनले प्रजातन्त्र स्थापना घोषणा पनि यही चौतारोबाट गरेका थिए। एकपछि अर्को गर्दै टोणी खेल अतिक्रमणमा परेपछि नागरिक स्तरबाट दबावमूलक अभियान शुरू भएको छ। 3 महिनासम्म चल्ने अभियान अन्तर्गत गत शनिबार मानव साङ्लोले
उद्योग तथा व्यापारिक प्रतिष्ठानले वातावरण प्रदूषण गरेको बताउँदै आएको वीरगंज महानगरले कार्यवाही गर्न जिम्मेवारी भने ओडालाई दिएको छ। प्रदेश 2 को एक मात्र वीरगंज महानगरपालिकाले वातावरण प्रदूषित पार्ने उद्योग तथा प्रतिष्ठानलाई कार्यवाही गर्ने जिम्मेवारी भने ओडा कार्यालयतर्फ सारेको हो। व्यापारिक पृष्ठभूमिबाट महानगरको नेतृत्वमा पुगेका नगर प्रमुखमाथि उद्योगी व्यापारीले दोष लगाउन सक्ने सम्भावना भएपछि महानगर नेतृत्वले ओडातर्फ जिम्मेवारी सारेको बुझिएको छ। शुक्रबार महानगरपालिकाको कार्यालयको बैठकको निर्णय अनुसार वातावरण धुमिल बनाउने उद्योग तथा प्रतिष्ठानलाई कार्यवाही गर्ने जिम्मेवारी ओडातर्फ सारेको महानगरपालिकाले जनाएको छ। पर्साको वीरगंजको समाचार आजको राजधानी दैनिकले छापेको छ।
दक्षिण अमेरिकी राष्ट्र चिलीमा संविधानबारे जनमत संग्रह गरिने सहमतिपछि प्रदर्शन रोकिएको छ। चिलीका जनताले नयाँ संविधान निर्माण तथा सामाजिक राजनैतिक सुधारको माग गर्दै करिब महिनादिनदेखि जारी दिनहुँको प्रदर्शन रोकेका छन्। प्रदर्शनकारीको माग सम्बोधन गर्दै सरकारले नयाँ संविधान लेखनका लागि जनमत संग्रह गर्ने निर्णय गरेको जनाएको हो। आन्दोलनकारी र सरकारबीच भएका वार्तामा वर्तमान संविधान विस्थापित गर्न जनमत संग्रह गर्ने विषयमा सहमति भएको हो। घण्टौं लामो छलफलपछि दुवै पक्षबीच सन् 2020 को अप्रेलमा जनमत संग्रह गर्ने सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छनृ संविधान तथा सरकारले शिक्षा स्वास्थ्य रोजगारी लगायत नागरिकका आधारभूत अधिकारको व्यवस्था नगरिएको भन्दै लाखौं नागरिक प्रदर्शनमा उत्रेका थिए। शुरूमा दमनको नीति अख्तियार गरेको सरकार प्रदर्शन चर्किँदै गएपछि पछि हटेको हो। चिलीको वर्तमान संविधान सन् 1980 जारी भएको हो। चिलीका पूर्व शासक अगस्टो पिनासेटले जारी गरेको संविधान लोकतान्त्रिक नरहेको प्रदर्शनकारीको दावी रहेको थियो। पछिल्ला प्रदर्शनमा तानाशाही शासकले जारी गरेको संविधानलाई लोकतान्त्रिक संविधानले विस्थापित गरिनुपर्ने माग गर्दै आएका थिए। चिलीका गृहमन्त्री गोन्जालो बुमनले पछिल्लो सहमति ऐतिहासिक भएको बताएका छन्। उनले सहमति बमोजिम चिलीमा नयाँ जनमत संग्रह हुने र वर्तमान संविधानलाई निरन्तरता दिने वा नयाँ बनाउने बारे निर्णय हुने बताए। चिलीमा रोकियो प्रदर्शन। आजका पत्र पत्रिकामा समाचार छ।
अब खेल समाचार। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कम्तीमा 50 स्वर्ण पदकको लक्ष्य राखेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिरवालले हिजो साकको अन्तिम 15 दिनको काउन्टडाउन घोषणा गर्दै नेपालले 50 स्वर्ण जित्ने दावी गरेका हुन्। यसपटक हाम्रो हातमा स्वर्णको संख्या 50 हुनेछ। सदस्य सचिव सिलवालले भने नेपालले ऐतिहासिक फड्को मार्नेछ। सन् 1998 काठमाडौँमै सम्पन्न 8 साफ गेममा नेपालले 31 स्वर्ण जित्दै दोस्रो स्थान लक्ष्य गरेको थियो। नेपाल खेलको संख्या तथा तयारीको विश्लेषण गरेर नेपालले हालसम्मकै सर्वाधिक पदक जित्ने निष्कर्षमा पुगेको सदस्य सचिव सिलवालले बताएका छन्। यसपटकको उद्घाटन समारोह 3 घण्टा 15 मिनट चल्नेछ। तयारी र खेल संख्याकै आधारमा त्यति पदक जित्ने दावी हाम्रो छ। सिलवालले भने यस अगाडि खेलाड़ीको मनोबल बढ़ाउन र प्रोत्साहन प्रदान गर्न प्रधानमन्त्रीले एक घोषणा गर्ने कार्यक्रम रहेको उनले बताएका छन्। उद्घाटन सत्रमा मैदानभित्र 15,000 व्यक्ति विभिन्न सांस्कृतिक कार्यक्रमका साथ उपस्थित हुनेछन्। नेपालको लक्ष्य 50 स्वर्ण नयाँ पत्रिकाले समाचार छापेको छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निष्कर्ष, तेस्रो पटक डायलाइसिस।
सीमा क्षेत्रमा अब डिजिटल स्तम्भ, कैलालीमा नागरिकले गरेको तारबार एसएसबीले उखेल्यो।
राजस्व र सड़कका अधिकारी अख्तियारको घेराबन्दीमा निजामतीको दोहोरो सुविधा कटौती हुने।
चिलीमा नयाँ संविधानको मागमा जारी प्रदर्शन रोकियो, संविधानबारे जनमत संग्रह गरिने।
र साग प्रतियोगितामा 50 स्वर्ण पदक जित्ने नेपालको लक्ष्य।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।